नमस्कार, रेडियो बाल सिकाई कार्यक्रम अन्तर्गतको शिक्षक तथा अभिभावकहरूका लागि तयार पारिएको कार्यक्रमको यो आठौं अंकमा यहाँहरूलाई स्वागत छ।
यो कार्यक्रम देशभरका आधारभूत शिक्षकहरूको पेशागत विकास तथा अभिभावकहरूमा असल अभिभावकत्वबारे जानकारी दिन तयार पारिएको हो। यो कार्यक्रम रातोबंगला फाउण्डेशन, रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज पनि हामी शिक्षकका लागि रोचक कुराकानी, आकर्षक शिक्षण विधिहरू लिएर आएका छौं, साथै अभिभावकहरूका लागि अभिभावकत्वका रमाइला कुराहरू लिएर आएका छौं।
आजको कार्यक्रममा केही लेख्नुपर्ने कामहरू भएकाले तपाईहरूले आफ्नो साथमा कापी र कलम लिएर बस्नुहोला।
शिक्षक साथीहरू, आज पनि हामी भाषा शिक्षण अन्तर्गत एउटा रमाइलो खेल खेल्नेछौ। खेलको नाम उल्टो अर्थ लाग्ने शब्द भन हो।
यो खेल खेल्नको लागि कापी र कलम तयार छ नि, होइन? यो खेलमा हामी केही शब्द भन्नेछौ। तपाईँले उक्त शब्दको उल्टो अथवा विपरीत अर्थ दिने शब्द लेख्नु पर्दछ। जस्तै हामीले राम्रो शब्द भन्दा तपाईँले यसको उल्टो नराम्रो लेख्नुपर्छ। यसको लागि हामी एक मिनटको समय दिनेछौ। बुझ्नुभयो?
लौ, खेल सुरु गरौं है त। सफलता, सफलता,
दुख, दुख,
आरम्भ, आरम्भ,
पश्चिम, पश्चिम,
सत्य, सत्य, उत्तीर्ण, उत्तीर्ण,
अध्यारो, अध्यारो,
साँचो, साँचो,
गारो, गारो,
अघिल्लो, अघिल्लो,
दसवटामा तपाईँले कतिवटा उत्तर मिलाउनु भयो? जाँचौं न त। यसको उत्तरहरू यस प्रकार छन्:
सफलताको असफलता, दुःखको सुख, आरम्भको अन्त्य, पश्चिमको पूर्व, सत्यको असत्य, उत्तीर्णको अनुत्तीर्ण, अध्यारोको उज्यालो, साँचोको झुटो, गाह्रोको सजिलो र अघिल्लोको पछिल्लो।
शिक्षक साथीहरू, तपाईँहरूलाई यो खेल सजिलो तथा रोचक लाग्यो होला।
यसरी नै तपाईँहरूले पनि आफ्ना कक्षाका विद्यार्थीहरूलाई यो खेल कसरी खेलाउन सक्नुहुन्छ भन्ने बारेमा अब चर्चा गरौं।
सर्वप्रथम विद्यार्थीहरूलाई खेल कसरी खेल्ने हो भनी स्पष्ट निर्देशन दिनुहोला।
उनीहरूलाई एक, दुई, तीन देखि दससम्म लेख्न भन्नुहोस्। त्यसपछि शिक्षकले भनेको शब्दको उल्टो अर्थ लाग्ने शब्द मात्र लेख्न भन्नुहोला।
त्यसपछि शिक्षकले जब शब्दहरू विस्तारै भन्दै जानुहुन्छ तब क्रमाङ्क अनुसार उत्तर लेख्दै जानुहोला। जस्तै नम्बर एकको शब्द भन्दा त्यसको विपरीतार्थक शब्द विद्यार्थीको कापीमा एक नम्बरमा लेख्ने।
सबैले उत्तर लेखिसकेपछि विद्यार्थीसँग नम्बर अनुसार उत्तर सोध्दै जानुहोला र उनीहरूले दिएको सही उत्तरलाई शिक्षकले सेतो पाटीमा लेखिदिनुहोला।
अनि विद्यार्थी आफैलाई जाँच्न लगाउनुहोला र आफैलाई दश अङ्कमा कति नम्बर प्राप्त गरेको हो भनी नम्बर पनि दिन लगाउनुहोला।
यस्तो प्रकारको खेलको माध्यमबाट भाषा शिक्षण गराउँदा विद्यार्थीहरू सिक्नमा तत्पर हुने र उनीहरूको सुनाई, पढाई र लेखाइको सिपको विकास हुने हुन्छ।
यस्तै यो खेल शब्दको अर्थ भन्ने मिनिङ अफ वर्ड्स, उल्टो अर्थ लाग्ने शब्द एन्टोनिम, पर्यायवाची शब्द सिनोनिम, श्रुति सम्भिन्नार्थक शब्द होमोफोन्स, हिज्जे लेख्ने स्पेलिङमा पनि गराउन सकिन्छ।
शिक्षक साथीहरू, आज हामी भाषा शिक्षणका चार मुख्य सिपहरूमध्ये पढाई र लेखाईको बारेमा छलफल गर्नेछौ।
भाषाका चार सिपहरूको कुरा गर्ने क्रममा पछिल्लो हप्ता हामीले सुनाई र बोलाई के हो र यसलाई बालबालिकामा कसरी विकास गराउने हो भन्ने विषयमा छलफल गरेका थियौं। आज हामी पढाई र लेखाईको बारेमा कुरा गर्नेछौ। सुनाई र बोलाई जस्तै पढाई र लेखाई पनि उत्तिकै महत्वपूर्ण सिप हो। यस विषयमा रातोबंगला स्कूल पाटन ढोकाका भाषा शिक्षक सुधा ओझाका भनाई सुनौ।
पठन पाठनमा भाषागत दक्षताको आवश्यकता। पढाई शिक्षक मित्र, पढाई विद्यार्थीहरूका लागि अत्यन्त महत्त्वपूर्ण प्रक्रिया हो। पढ्न रुचाउने बच्चाहरू नै भविष्यमा गएर जीवनभर पढ्ने पाठकका रूपमा परिचित हुन पुग्छन्। त्यसैले शिक्षक मित्रहरूले पढ्ने बानी जगाइदिँदा पढाइको गतिविधिमा उनीहरूको अभिरुचि बढेर आउँछ। कुनै कथा अथवा पाठ पढेर उनीहरूमा त्यसलाई बुझ्न र त्यसबारे भन्न सक्ने क्षमताको विकास हुन थाल्छ। धेरै पढ्ने बानी भएपछि कुनै पनि पाठमा पाइने शब्द र उच्चारणको सम्बन्ध, विषयवस्तु, त्यसका तस्विरहरू तथा त्यसको संरचनाका विषयमा विद्यार्थीहरू राम्रोसँग बुझ्न सक्ने हुन्छन्। पछि गएर विद्यार्थीहरू कथामा के हुन सक्छ भन्ने सम्भावनालाई तार्किक रूपमा विश्लेषण पनि गर्न सक्ने हुन्छन्। पढ्ने बानीले गर्दा विद्यार्थीहरूको सृजनशीलता पनि बढेर जान्छ। थुप्रै किताबहरू पढेपछि उनीहरूलाई ती सम्पूर्ण किताबका लेखकहरूको धारणा पनि स्पष्ट हुन थाल्छ र उनीहरूमा निकै ज्ञान बढ्छ। कुनै साहित्यिक कृति पढेपछि उनीहरू त्यसलाई अभिनय गरेर, विभिन्न तस्विरहरू आफैले कोरेर त्यसको व्याख्या गर्न सक्ने हुन्छन्। यसो गर्दा गर्दा पढेका कुराहरू कहिल्यै नबिर्सिने हुन जान्छ। किताब पढ्ने बानी परेपछि पछि गएर विद्यार्थीहरू आफ्ना लागि आफैले उचित किताबहरूको छनौट गर्न सक्ने हुन्छन्। आफ्नो उमेर र रुचि अनुसार उनीहरू आफूले पढ्न चाहेको किताब छानेर पढ्न थाल्छन्। विद्यार्थीहरूले समाचार पत्रहरू पढ्ने, त्यसको तथ्य पत्ता लगाउने र लेखहरूबाट केही लिन सक्ने क्षमताको विकास यस्तो प्रकारको पढाइको दक्षताबाट नै हासिल गर्न सक्छन्। त्यसैले विद्यार्थीका लागि पढाइ एउटा अर्को महत्वपूर्ण प्रक्रिया हो। अन्त्यमा लेखाइ। शिक्षक मित्र, जब विद्यार्थीहरू सुन्न, बोल्न र पढ्न सक्षम हुन्छन् तब उनीहरूलाई प्रत्येक दिन लेख्नका लागि अवसर दिने गर्नुपर्छ। लेख्ने बानीले उनीहरूको स्मरण शक्तिको पनि विकास हुन्छ। आफूले जानेको कुरा पटक पटक कापीमा उतार्ने गरेमा त्यसलाई कहिले नबिर्सिने भएकाले विद्यार्थीहरूलाई सकेसम्म लेख्ने मौका दिनुपर्छ। केही नभए पनि उनीहरूलाई दैनिकी लेख्न लगाउनुपर्छ। यसो गर्दा उनीहरूको लेख्ने अभ्यास भइरहन्छ। विद्यार्थीहरूलाई कुनै कुराको विवरण, हास्य व्यङ्ग्य, आफ्ना मनका भाव आदि दिनहुँ लेख्ने बानी बसालिदिनुपर्छ। यसरी लेखिरहने बानी भएमा लेखाइमा हिज्जे अथवा वर्ण विन्यास सम्बन्धी शुद्धता आउँदै जान्छ। लेख्दा लेख्दै विभिन्न साहित्यिक विधा जस्तै कविता, कथा, उपन्यास, निबन्ध, जीवनी आदि लेख्ने शैलीको विकास हुन सक्छ। विद्यार्थीले लेखिसकेपछि शिक्षक मित्रले त्यसमा भएका गल्तीलाई आफैले सचाइदिनुको साटो विद्यार्थीलाई त्यो दोहोऱ्याएर हेर्न लगाउनुपर्छ। यसो गर्दा विद्यार्थी स्वयंले नै त्यसमा भएको हिज्जे, वर्ण, वाक्य र व्याकरण सम्बन्धी गल्तीहरू पत्ता लगाउँछन् र त्यसलाई सच्याउने मौका पाउँछन्। तर अन्त्यमा जब विद्यार्थीहरूले आफ्नो लेखको अन्तिम रूप दिन थाल्छन् त्यसबेला भने शिक्षकले त्यसमा भएका गल्तीहरूलाई सच्याउनुपर्छ। यसबाट विद्यार्थीहरू आफैले नै आफ्नो लेखाइको सम्पादन गर्न सिक्छन्। लेखाइको अर्को महत्त्वपूर्ण पक्ष के हो भने धेरै लेख्ने भएपछि लेखकको हस्तलेखन आफै राम्रो हुँदै जान्छ। शिक्षक मित्र, भविष्यमा गएर विद्यार्थीहरूलाई आफ्ना व्यक्तिगत सिद्धान्त, विचार, सुझाव, दर्शन आदिलाई अरू समक्ष पुर्याउन लगाउनु छ भने शिक्षकले अहिलेदेखि नै उनीहरूलाई लेखेर सम्प्रेषण गर्ने कलाको विकास गर्ने अवसर प्रदान गर्नु आवश्यक छ। त्यसकारण लेखाइको सिप अथवा लेखन शैली पनि भाषागत दक्षता अन्तर्गत पर्ने अर्को महत्त्वपूर्ण पक्ष हो। यसरी उपर्युक्त चारवटा प्रक्रियाहरूलाई प्राथमिकता दिई भाषा वा साहित्य पढाउने गरेमा निश्चय नै यसबाट विद्यार्थीहरू सिपालु लेखक भएर निस्कन्छन्। कम्तीमा पनि उनीहरू आफ्ना उत्तरहरू सही ढङ्गले लेख्न जान्ने हुन्छन्। आफूले जानेका कुराहरू लेख्न उनीहरूलाई कठिनाई पर्दैन। यसरी विद्यार्थीलाई कुनै पनि विषय पढाउँदा भाषा नै एउटा सर्वोपरि माध्यमका रूपमा रहेको हुन्छ। यदि भाषागत दक्षता विद्यार्थीले प्राप्त गर्न सकेन भने उसले आफूले जानेका कुराहरू पनि भन्न वा लेख्न सक्दैन। यसो हुँदा ऊ परीक्षामा अनुत्तीर्ण पनि हुन सक्छ अथवा अन्य मानिस वा शिक्षकका सामु आउन पनि चाहँदैन। त्यसकारण शिक्षकको उद्देश्य सकेसम्म विद्यार्थीलाई भाषामा निपुण बनाउने र भाषाको विशेषतालाई बुझाउने हुनुपर्छ। आशा छ शिक्षक मित्रहरूले यसबाट धेरै कुराको जानकारी पाउनुहुनेछ।
शिक्षक साथीहरू, तपाईँहरूले सुनिहाल्नुभयो भाषा शिक्षणमा सबै सुनाई, बोलाई, पढाई र लेखाई उत्तिकै महत्वपूर्ण हुन्छ।
शिक्षक साथीहरू, शिक्षा दर्शन अन्तर्गतको यस खण्डमा गत हप्ता झैं हामी मस्तिष्क विकासको बारेमा कुरा गर्नेछौ।
पछिल्लो हप्ता हामीले मस्तिष्क विकासको बारेमा डाक्टर शान्ता दीक्षितसँग कुराकानी गरेका थियौं। अब उहाँसँग गरेको कुराकानीको बाँकी अंश सुनौ।
बाल बालिकाहरूको मस्तिष्कको विकास कसरी हुन्छ होला?
मस्तिष्कको तौल सानो उमेरमा किन यसरी बढेको होला, यसले नै हामीलाई सम्झाउँछ। यसको बारेमा बुझ्नलाई एक दुईवटा विज्ञानको कुरा गरौँ। हाम्रो मस्तिष्कमा अरबौं स्नायुहरू हुन्छन् र सानो बालकले जिन्दगीभर चाहिने स्नायुहरू उसले लिएरै जन्मेको हुन्छ। यी स्नायुहरूको एक अर्कासँगको सम्पर्कले नै हामीले सिक्ने गर्छौँ। जति धेरै क्रियाशील भयो त्यति नै हामीले सिक्छौँ। सानो बच्चाले आमासँग बसेर रमाइलो गर्ने, दुई वर्षको बच्चाले आफै छरेर भए पनि आफ्नो खाना खाने, चार वर्षकोले दिदीसँग खेल्ने, आफै लुगा लगाउने, गीत गाउन सिक्ने, स्नायुहरूको विकास हुनको लागि सक्रिय सम्मेलन हुनुपर्छ। सबैले सक्रिय रूपमा काम गर्न पाउनुपर्छ र यो स्नायुहरू सुदृढ हुँदै गयो भने उनीहरूले त्यो गरेको काम एकदम सजिलोसँग गर्न सक्छन्। जस्तै अब खाना खान सिकेको बच्चाले झन्झन राम्रोसँग खान्छ, आफ्नो लुगा लगाउन जानेको बच्चाले झन्झन लगाउन खोज्छ र अझ ऊ छिटो छिटो लगाउन खोज्छ। तर उसलाई त्यो कामबाट वञ्चित गरेको छ भने उसले त्यो गर्न सक्दैन।
भनेपछि बाल बालिकाहरूको मस्तिष्कको विकास कसरी हुन्छ होला?
अब बाल बालिकाहरूको मस्तिष्कको तौलकै कुरा गरौँ। सानो उमेरमा किन उनीहरूको यो मस्तिष्कको तौल यस्तरी बढ्दो रहेछ र यसले नै हामीलाई धेरै कुरा सम्झाउँछ। यसको बारे बुझ्नलाई एक दुईवटा विज्ञानका कुराहरू पनि भन्नुपर्छ। हाम्रो मस्तिष्कमा अरबौं स्नायुहरू हुन्छन् र सानो बालकले जिन्दगीभर चाहिने स्नायुहरू लिएर जन्मेको हुन्छ। यी स्नायुहरूको एक अर्कासँगको सम्पर्कले नै हामीले सिक्ने गर्छौँ। जति धेरै क्रियाशील भयो त्यति धेरै सिक्छौँ र हाम्रो मस्तिष्कमा स्नायुहरूको र मैले अघिल्लो हप्तामा भनेको जस्तै स्नायुहरूको जडान भइरहेको हुन्छ। उनीहरूको त्यो वायुहरूको फायरिङ भइरहेको हुन्छ। यो फायरिङले नै बच्चाले सिक्छ। सानो बच्चाले आमासँग बसेर रमाइलो गरेर कथा सुनेको उसको एकदमै धेरै फायरिङ हुन्छ। दुई वर्षको बच्चाले आफै छरेर खाएको, चार वर्षको बच्चाले दिदीसँग खेलेको, रिसाएको, मिलेको अनि आफै लुगा लाउन खोजेको र सकेको, गीत गाउन सिकेको र धेरै धेरै प्रयास गरेको, स्नायुहरूको विकास यस्तै गरेर हुन्छ। र यदि क्रियाशील भएन, केही गरेन भने त्यो स्नायुहरू लोप हुँदै जान्छन् र त्यो सिप भनौँ, गीत गाउने सिप सानैदेखि बच्चाले पाएन भने एकैचोटि 24-25 वर्षको हुँदाखेरि सिक्न त सकिन्छ तर त्यति सजिलोसँग सिक्न सकिँदैन, किनभने त्यो स्नायुहरू त्यहाँ सुदृढ भएर बसेको छैन मस्तिष्कमा। र जति जति प्रयास गर्यो त्यति त्यति नै स्नायुहरूको विकास हुन्छ र उनीहरू सुदृढ हुन्छन् र त्यो स्नायुको विकास भनेको नै हाम्रो मस्तिष्कको विकास हो र त्यसले देखाउने पक्ष चाहिँ बच्चाहरू क्रियाशील भएर फुर्तिलो भएर काम गरेको हाँसेको खेलेको दौडेको सबै कुरा नै यो मस्तिष्कको विकास भनेर हामीले भन्न सकिन्छ।
भनेपछि मस्तिष्कको विकासले बाल बालिकाहरूको बारेमा धेरै कुरा व्याख्या गरेको रहेछ। यस्ता साना साना बाल बालिकाहरूको मस्तिष्क विकासको बारेमा अभिभावकहरूले बुझेर अभिभावक र शिक्षकले चाहिँ कसरी उनीहरूको मस्तिष्कको विकासमा टेवा पुर्याउन सकिन्छ होला?
अभिभावकहरूले त बच्चालाई सानैदेखि आफ्नो काखमा लिएर उसलाई खेलाएर उसलाई देखाएर उसलाई रमाइलो पारेर उसँग कुरा गरेर उसको विकास गराउँछन् र एक प्रकारले हाम्रो नवजात शिशुले अभिभावक बाहेक अरू कहीँबाट सिक्न सक्दैन त्यो उमेरमा। ठुलो भएपछि होला तर सानोमा ऊ एकदमै शरण परेको हुन्छ अभिभावक र आफूलाई हेर्ने ठुलो मान्छेहरूमा। त्यही भएर उहाँहरूको भूमिका एकदमै गहन छ र यो कुरा उहाँहरूले बुझ्नुपर्छ। बच्चाहरूलाई कसरी उनीहरूको मस्तिष्क कसरी राम्रोसँग विकास हुन दिने भन्दाखेरि उनीहरूलाई सक्रिय भएर जे कुरा पनि गर्न दिने, अब नगर्नुपर्ने कुरा चाहिँ होइन, उनीहरूले गर्न सक्ने र गर्न हुने कुरा गर्न दिने, आफूले धेरै हस्तक्षेपहरू नगर्ने अनि उनीहरूको लागि एउटा राम्रो वातावरण सुरक्षित वातावरण बनाइदिने र त्यसमा उनीहरूलाई खेल्न दिने, उनीहरूलाई पढेर सुनाउने र उनीहरूको कुरा सुन्ने। त्यसो गर्दाखेरि बच्चाहरूको विकास हुन्छ, उनीहरूलाई माया गर्नुपर्छ र आफू नै उदाहरण भएर देखाउनुपर्छ। कसरी बोल्ने र कसरी कुराको जवाफ दिने भन्ने पनि उदाहरण सहित उनीहरूलाई दिनुपर्छ। एउटा 4 वर्षको बच्चा आएर रिसाउँदै मेरो दाइले त मलाई बल खेल्नै दिएन, उसले मात्रै खेल्यो भनेर भन्यो रे, अनि आमाले के भन्न सक्नुहुन्छ भने अब तिमीलाई अहिले नै बल खेल्ने कि तिमी अहिले एकछिन यो पजल खेल अनि यो खेलेपछि म दाइसँग तिमीलाई बल मागेर दिन्छु है भनेर त्यो बच्चालाई भन्ने, अनि गएर दाइलाई भाइ रिसाइरहेको छ तिमीले एकछिन खेलेपछि भाइलाई बल देऊ है भनेर दाजुलाई पनि भन्ने। त्यसो गर्दाखेरि उनीहरूले कसरी बोल्ने कसरी पालो कुर्ने भन्ने कुराहरू उनीहरूले बुझ्छन् र उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ। जस्तो उनीहरूले गर्न सक्ने कुराहरू उनीहरूलाई गर्न दिनुपर्छ, उनीहरूले आफै खानुपर्छ, सानोदेखि नै उनीहरूले आफै खानुपर्छ। खाने प्रक्रियाले पनि उनीहरूको मस्तिष्कमा धेरै विकास गरिरहेको हुन्छ। जस्तो सानो बच्चाले उसको औँलाले टेबलबाट कि थालबाट उसले भातको सिता टिपेर अनि त्यसलाई समातेर नै उसको मुखसम्म पुर्याउनु नै एउटा ठुलो कुरा हो उसको लागि, र यो गरिरहन दियो भने उसको त्यो सिप बढ्छ। तर हामीले होइन, हामी खानिन्छौँ, हाम्रो यो दक्षिण एसिया नै भनौँ, भारतमा बङ्गलादेश पाकिस्तान नेपाल जस्तो देशहरूमा हामीले सबै हाम्रो बच्चाहरूको काम हामी गरिदिन्छौँ। त्यसो गर्दाखेरि उनीहरूलाई एक प्रकारले हामीले एकदमै नकारात्मक व्यवहार गरिरहेको हुन्छौँ, किनभने उनीहरूको आफ्नो आफ्नो विकास गर्न नदिएर उनीहरूलाई अपाङ्ग जस्तै हामीले बनाइरहेछौँ। जस्तो जुत्ताको फित्ता लाउने, आफ्नो लुगा लाउने, टाँक लाउने कुराहरू उनीहरूले गरेरै सिक्नुपर्छ र गर्ने मौका र समय उनीहरूलाई दिनुपर्छ। शिक्षकहरूले पनि उनीहरूको बच्चाहरूको मनोविज्ञान बुझेर उनीहरूको मस्तिष्कलाई सुदृढ बनाउने कामहरू गर्नुपर्छ र उनीहरूको घरमा कस्तो खालको परिवेश छ, घरमा के सिकिरहेको छन्, अभिभावकहरूले के गरिरहेको छन् भन्ने पनि उनीहरूले जान्नुपर्छ शिक्षकहरूले, र सबै बच्चाहरूलाई भेदभाव नगरिकन अगाडि लग्नुपर्छ। शिक्षकहरूले यो बच्चाले त केही जान्दैन, कति सिकाउने, जति सिकाए पनि हुँदैन, कस्तो बुद्धु, ढाँट कुरा गर्ने भन्ने खालको कुराहरू उनीहरूसँग गर्नु हुँदैन, किनभने त्यो बच्चाले ढाँट कुरा गरेको हो कि होइन पत्ता लाउनुपर्छ, र यदि उसले हो भने पनि त्यसो भन्नु हुँदैन नि त, हेर तिमीले साँचो कुरा गर्नुपर्छ, साथीले तिमीलाई त्यसो गर्दाखेरि तिमी रिसायो रे अनि पछि तिमीले होइन होइन भन्दै ढाँट कुरा बोल्यो, मलाई रिस उठेको थियो नि त, उसले मलाई पिट्यो नि त भनेर मलाई भनेको भए त म तिमीलाई बुझिहाल्थे भनेर शिक्षकले त्यो कुरा पनि उसलाई बुझाउनुपर्छ। र कुनै पनि बच्चाहरू बुद्धु हुँदैनन्, हामीले अहिले यो मस्तिष्कको कुरामा त झन् हामीलाई छर्लङ्ग भयो होला, उनीहरूले सिक्नै बाँकी छ,
उनीहरूको स्नायुहरूको जडान हुनै बाँकी छ, यो जडान हुने अवस्थामा चाहिँ उनीहरूलाई एकदम राम्रो वातावरण, उनीहरू खुसी हुने वातावरण दिनुपर्छ। उनीहरूलाई गाली गर्ने, उनीहरूसँग झर्किनी गर्यो भने उनीहरूले सिक्न सक्दैनौ, उनीहरूले झर्क्यो भने त उनीहरूलाई सिक्नलाई नै निकै गाह्रो हुन्छ। उनीहरूको तह बुझ्नुपर्छ, के जानेको छ उसले भनेर त्यही अनुसार उनीहरूलाई सिकाउनु पर्छ। पढ्न जानेको छैन तर चार पाँचवटा अक्षर चिनेको छ भने पनि त्यो बच्चालाई ओहो तिमीले त पाँचवटा अक्षर चिनिसकेछौ, ल अब आज दुईवटा अर्को अक्षर सिक्ने अनि मलाई भोलि ल्याएर देखाऊ, अनि पर्सि फेरि गर्दाखेरि विचार गर्नुहोस् न कति छिटो उनीहरूले कह गह पनि सिक्छन् होला। यदि हामीले उनीहरूलाई गाली गर्यो भने त्यो पाँचवटा अक्षर भन्दा ऊ माथि जानलाई वर्षौँ गरे पनि ऊ जाँदैन र उनीहरू ऊ कक्षामै फेल भएर ऊ अनि स्कुलबाट निस्किन्छ। सो एक एक गरेर बच्चालाई सिकाउनु पर्छ र बच्चाहरूलाई कक्षामा अरू साथीहरूसँग कसरी घोलमेल गर्ने भन्ने कुराहरू पनि उनीहरूलाई सिकाउनु पर्छ र उनीहरूलाई त्यो वातावरण दिनुपर्छ। त्यसो गर्दाखेरि बच्चाले उनीहरूको आफ्नो क्षमताले दिएसम्म भ्याएसम्म उनीहरूले गर्छन् र त्यो नै उनीहरूको विकास भनिन्छ।
एकदमै राम्रो कुरा गर्नुभयो डाक्टर शान्ता दीक्षित। अब अर्को एउटा प्रश्न गर्न चाहन्छु, जस्तै बाल बालिकाहरू घर परिवार समाजसँग एकदमै घुलमिल हुन जरुरी छ, अभिभावकहरूले बाल बालिकाहरूलाई समाजमा घुलमिल हुनको लागि कसरी तयार पार्न सकिन्छ, यसमा पनि एकचोटि प्रश्न पारिदिनुहोस् न।
हस्, यो सानो कुरा हो तर एकदम धेरै महत्व राख्छ। म तिनवटा उदाहरण दिन्छु। एउटा चाहिँ नि दृश्यको कुरा गरौँ। बच्चाहरूले सानैमा थरी थरीको मान्छेहरूलाई देख्यो, उनीहरूको थरी थरीको भावनाहरूसँग घोलमेल गर्न पायो भने उसको मस्तिष्कको भावनाहरू नियन्त्रण गर्ने ठाउँको विकास हुँदो रहेछ र उसले मान्छेहरूको भावनाहरू बुझ्न सक्छ र यो बुझेपछि उसले सुरक्षा महसुस गर्छ अनि परिवार र समुदायसँग सम्बन्धित हुन्छ र उसको आत्मबल राम्रो हुन्छ। बच्चाले मान्छेहरूसँग घुलमिल गर्न पाएन र उसलाई कसैले पनि वास्ता गरेका छैनन् भने उसको मस्तिष्कको विकास सकारात्मक हुँदैन, ऊ डराउने हुन्छ र सुरक्षित महसुस गर्दैन। अर्को उदाहरण, बच्चाहरूको भाषाको सिप। यदि उनीहरूलाई कुरा बुझ्ने र आफ्नो मनको कुरा व्यक्त गर्ने वातावरण सानैदेखि दियो भने उनीहरू स्कुल जाने समयसम्म आफ्नो सबै कुराहरू व्यक्त गर्न सक्छन्, शिक्षकले भनेको कुरा बुझ्न सक्छन् र राम्रोसँग जवाफ दिन सक्छन्। विस्तृत रूपमा भाषा प्रयोग गर्न नजानेको बच्चाले स्कुलमा पनि धेरै कठिनाई भोग्छ, उसले पढाएको बुझ्न सक्दैन र साथीहरूसँग पनि आफ्नो कुरा व्यक्त गर्न सक्दैन। अर्को उदाहरण, कुनै बच्चा सानै उमेरमा केही नकारात्मक कुरा आइलाग्यो भने रिसाएर हात खुट्टा छोडेर अरूलाई पिट्ने गर्छन्। उनीहरूलाई अभिभावकहरूले समाजमा के गर्न हुन्छ र के गर्नु हुँदैन भनेर सिकायो भने यस्तो व्यवहार कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ। हात खुट्टाको प्रयोग गर्नुभन्दा भाषाको प्रयोग गर्नुपर्छ भन्ने सिकाउनु पर्छ। तिमी किन रिसाएको त्यसरी, मैले तिमीलाई के गरेँ भनेर अभिभावकले सोध्यो भने तपाईँले मलाई मेरो बल दिने भनेको अनि दिनु भएन, अनि त्यो तिमीले मलाई भन्ने कि तिमीले भित्तामा टाउको ठोक्काउने, त तिमीले मलाई भन्यो भने पो म बुझ्छु त भनेर अभिभावकले भनेपछि अनि बच्चाले बुझ्छ। तर ठुलो हुन्जेलसम्म पनि बच्चाहरूले आफ्नो कुराहरू भाषाले व्यक्त गर्न सकेका छैनन् भने उनीहरूले विद्यालयमा दुःख पाउँछन्, उनीहरूले साथी पाउँदैनन्, शिक्षकहरूको गाली पाउन सक्छन् र बिस्तारै पढ्न नसक्ने हुँदै कक्षा दोहोऱ्याउने समूहमा उनीहरू पुग्छन्। सबै पक्ष शारीरिक, सामाजिक, भावनात्मक, भाषा र बौद्धिक विकासको सानैमा ध्यान दिनुपर्छ र यो चाहिँ नि अभिभावकको अभिभारमा पर्छ, किनभने स्कुलले पढाएको कुरा त पछिको कुरा हो। सानैमा उनीहरूले यो सबै कुरा जानेर गयो भने स्कुलमा पनि उनीहरूलाई सजिलो हुन्छ र पछि उनीहरूको जीवनभर नै उनीहरूले सुख पाउने बाटोतिर जान सक्छ। धन्यवाद, त्यति नै हो।
शिक्षक साथीहरू, बालबालिकाको मस्तिष्कको विकास क्रमलाई हामी शिक्षक र अभिभावकले बुझेको खण्डमा विद्यार्थीलाई सिकाइको लागि राम्रो वातावरण तयार पार्न सहयोग मिल्छ। यसले विद्यार्थीको मस्तिष्कको मात्र विकास नभई उसको चौतर्फी विकासलाई टेवा पुग्दछ।
कोभिड 19 को महामारीको कारणले हाम्रो जनजीवन नै अस्तव्यस्त बनेको छ। सम्पूर्ण स्कूल, कलेज, मठ मन्दिर, बजार, मान्छे जमघट हुने सबै ठाउँहरू पूर्ण रूपले बन्दाबन्दी भएको थियो। सवारी साधनहरू पनि ठप्प बनेका थिए।
पहिलेको तुलनामा अहिले जनजीवन सामान्य हुँदै आएको छ। स्कूल, कलेज, मठ मन्दिर, बजार पनि खुल्न थालेको छ। सवारी साधन पनि चल्न थालेको छ। कोविड 19 विरूद्धको खोप पनि आएको छ। तर खोप आए तापनि सबैले खोप लगाइसकेको अवस्था भने छैन।
अहिलेको जनजीवन सामान्य भए पनि हामीहरूले अझै पनि कोविड 19बाट बस्नको लागि केही सुरक्षित उपायहरू, जस्तै सामाजिक दूरी कायम गर्ने, बाहिर जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने, समय समयमा हात धुने वा सेनिटाइजर लगाउने, बाहिर सकेसम्म रेलिङ पर्खालमा नछुने आदि अभ्यासलाई कायम नै राख्नुपर्दछ। यो हामी अभिभावक र शिक्षकले पनि लागू गर्नुपर्दछ र हाम्रा बालबालिकाहरूलाई पनि बुझाउनु पर्दछ।
विद्यालयमा पनि विद्यार्थीहरूको बसाई व्यवस्थापनलाई केही दूरी कायम गरी कक्षा सञ्चालन साथै कक्षा बाहिरका सिकाइलाई प्रोत्साहन गर्नुपर्दछ। विद्यार्थीहरू सबैलाई अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम बनाउनुपर्छ। समय समयमा हात धुन लगाउने वा सेनिटाइजरको प्रयोग गर्न लगाउने गर्नुपर्छ।
अभिभावकले पनि बालबालिकालाई मास्क लगाएर विद्यालय पठाउने, विद्यालयबाट फर्केपछि हात मुख धुन लगाउने यो बानी पनि बसाल्नुपर्छ।
हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। तपाईहरूले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहोस् र आफ्ना चिनेका शिक्षक तथा अभिभावकहरूलाई पनि सुन्न प्रोत्साहन गर्नुहोस्। शिक्षा सम्बन्धी रमाइला कुराहरूमा समावेश हुनका लागि हाम्रो पेजलाई लाइक तथा सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। हामीलाई सम्पर्क गर्न फेसबुक पेज रातो बङ्गला फाउन्डेसनमा लेखी पठाउनुहोस् वा रातो बङ्गला फाउन्डेसन पाटन ढोका ललितपुरमा पत्र पठाउनुहोस् वा रेडियो बाल सिकाई @rbf@gmail.com मा इमेल पठाउनुहोस्। नमस्कार।